کسی نے جونک لگوائی اور اس میں اتنا خون بھر گیا کہ اگر بیچ سے کاٹ دو تو خون بہ پڑے تو بزو ٹوٹ گیا. اور اتنا نہ جونک نے پیا ہو بلکہ بہت کم پیا ہو کہ بہنے کے قابل نہ ہو تو وضو نے ٹوٹا, اور اگر مچھر یا مکھی یا کٹمل نے خون پیا تو وضو نے ٹوٹا. تو اگر کسی جیسے جونک لگوانا ہوتا ہے کہ ایک کیڑا ہوتا ہے اس سے خون چسوایا جاتا ہے, تو آج کل ویسے اور سکرز آ گئے ہیں جس سے خون عام طور پہ سک کرواتے ہیں جسم سے, تو اس کے متعلق مسئلہ ہے کہ کتنے خون نکلنے میں. تو اگر جونک نے چوسا خون اور اس کو اب اندازہ ہی ہے کہ کتنا خون چوسا, اگر اتنا چوس لیا ہے کہ جس سے جو بہ پڑے گا جسم پہ تو وضو ٹوٹا ہے, اگر اتنا نہیں چوسا تو وضو نہیں ٹوٹتا. اور دوسرا یہ کہ مچھر یا کوئی اور کیڑا کاٹے تو اس سے چھوٹا کیڑا تو اس سے نہیں ٹوٹتا وضو. اب اس میں یہ بات بھی ہے کہ اگر سیمپل دیا ہے بلڈ سیمپل تو وہ اس میں بھی یہی مسئلہ ہوگا کہ کتنا بلڈ نکلا ہے. تو عام طور پہ تو اتنا دیا جاتا ہے 2 cc 3 cc 5 cc 10 cc تو اس سے تو وضو ٹوٹ جاتا ہے, لیکن اگر معمولی سا پرک ہوا ہے اور خون بہا نہیں ہے تو اس سے وضو نہیں ٹوٹے گا. تو کئی بار پرک کیا جاتا ہے بلڈ جیسے گلوکوز چیک کرنے کے لیے, تو اس میں اب کئی بار بہت معمولی خون نکلتا ہے یعنی جو بہے نہ, لیکن عام طور پہ یوزلی زیادہ خون نکلتا ہے یعنی ڈراپ نکلتا ہے اور بڑھتا جاتا ہے, اور اگر اسے نہ روکا جائے نہ سک کیا جائے اس کے اندر اسٹرپ کے اندر تو عام طور پہ بہہ جاتا ہے, تو اس لیے اس سے وضو ٹوٹ جائے گا. کسی نے جونک لگوائی زکام کی وجہ سے آنکھوں سے پانی بہے تو اس سے وضو نہیں ٹوٹتا. تو یہ سارے مسائل وضو ٹوٹنے خون پیپ وغیرہ میں ہے, جسم آنکھ آنسو سے جو آنکھ سے پانی نکلتا ہے اس سے وضو نہیں ٹوٹتا, یعنی کہ اگر منہ پہ بہ پڑے آنکھ سے باہر بھی آ جائے تو وضو نہیں ٹوٹتا. اگر آنکھیں دکھتی ہوں اس میں چبھن ہوتی ہے اس سے صاف پانی نکلے تو وضو نہیں ٹوٹتا, البتہ جب آنکھوں سے چکنا پانی یا پیپ نکلے تو وضو ٹوٹ جائے گا. تو جو آنکھ سے پانی عام طور پہ نکلتا ہے کئی بار اریٹیشن ہو کچھ اور ہو اور صاف پانی نکل رہا ہو لیکریمل گلینڈ سے تو اس سے وضو نہیں ٹوٹتا. وضو ٹوٹتا ہے جب کوئی انفیکشن ہو کوئی پیپ نکلے یا پانی میں چکناہٹ آ جائے آنکھ سے پانی جو نکلتا ہے پھر وضو ٹوٹتا ہے اگر آنکھ سے پانی باہر نکلے. کسی کے کان سے بیماری کی وجہ سے پانی نکلتا ہے تو یہ پانی نجس ہے, جب کان کے سوراخ سے نکل کے اس جگہ تک آ جائے جس کا دھونا غسل میں فرض ہے تو وضو ٹوٹ جائے گا. تو کان سے عام طور پر پانی نہیں نکلتا, بیماری میں ہی نکلتا ہے کوئی انفیکشن ہو جائے تو پھر اس کو نجس ہی تصور کریں گے, اور وہ اگر کان سے باہر آ جائے گا تو پھر وضو ٹوٹ جائے گا. اگر ناف سے کسی بیماری کی وجہ سے پانی نکلے تو اس سے بھی وضو ٹوٹ جائے گا. اب ناف میں بھی یوزلی پانی نہیں نکلتا, تو اگر پانی نکلا تو وہ بیماری ہی تصور ہوگی, انفیکشن تصور ہوگی یا کوئی اور وجہ تصور ہوگی, تو اس کو نجس ہی تصور کرتے ہوئے وضو ٹوٹ جائے گا. اچھا اگلی چیز ہے کہ کیا ہونا کہ اس سے وضو کب ٹوٹتا ہے. اگر کہ ہو اور اس میں کھانا یا پانی نکلے تو اگر منہ بھر کہ ہوئی ہے تو وضو ٹوٹ گیا, اور اگر منہ بھر نہیں ہوئی تو وضو نہیں ٹوٹا. منہ بھر ہونے کا یہ مطلب ہے کہ مشکل سے منہ میں رکے. اچھا کہ ہونے میں یہ ہے دو باتیں کہ نکلی کیا چیز ہے کہ میں. تو عام طور پر اسٹمک میں جو چیز ہوتی ہے جیسے کھانا یا پانی جو انسان نے پیا ہو وہی نکلتی ہے یا کوئی سکریشنز ہوتی ہیں, تو اگر وہ نکلی ایک کنڈیشن, دوسرا یہ کہ وہ منہ بھر ہو یعنی کہ اتنی کوانٹٹی ہو کہ اگر نہ روکی جائے یعنی منہ میں بھری جائے باہر نہ نکالی جائے تو منہ بھر جائے, تو ایسی صورت میں وضو ٹوٹ جاتا ہے. लेकिन अगर माइल्ड क्वांटिटी है और दूसरी सोच ये कि वो अगर माइल्ड क्वांटिटी है तो वजू नहीं टूटता, लेकिन अगर गैर में बलगम हो तो वजू नहीं टूटा, चाहे बलगम जितना भी हो, वो भर हो या ना हो, सबका एक हुक्म है। तो दूसरी सोच ये है कि जो चीज गैर में आई वो बलगम थी, तो बलगम की जितनी भी हो वो उससे वजू नहीं टूटेगा, वजू सिर्फ टूटेगा जब खाना या पानी या मैदे की कोई चीज निकलेगी। अगर कैम में खून गिरे तो अगर पतला और बहने वाला तो वजू टूट जाएगा, चाहे कम हो या ज्यादा, मुंह भर हो या ना हो। अगर खून जमे हुए टुकड़ों की सूरत में हो और मुंह भर हो तो वजू टूट जाएगा, अगर कम हो तो नहीं टूटेगा। अब अगली सूरत यह है कैम में कि खून निकला। अब खून भी दो तरह का हो सकता है कि पतला हो, एक सूरत है कि वो क्लॉटेड हो, जमा हो। अगर तो पतला है तो फिर तो वजू टूट जाएगा, यानी फिर क्वांटिटी कह के नहीं देखेंगे, क्योंकि खून का आम असूल यह है कि अगर वो बह पड़े तो वजू टूट जाता है। तो आम तौर पे अगर वो निकल रहा है कह के अंदर तो काफी क्वांटिटी होगी तभी निकल रहा है, यही तसव्वुर करते हुए उससे वजू टूट जाएगा। तो उसमें वो ये नहीं देखेंगे मुंह भर के कह आई कि नहीं आई। लेकिन अगर खून जमे हुए टुकड़े की सूरत में हो, यानी क्लॉटेड हो, तो फिर उसको ऐसे समझेंगे कि जैसे वो खाई हुई चीज। कहने का मतलब फिर उसमें मुंह भर कर कह होने की शर्त जरूरी है वजू टूटने के लिए, और अगर कम है तो फिर वजू नहीं टूटेगा। तो ये कुछ कह की सूरतें हैं। तो उसमें खुलासा ये है कि पहली चीज देखनी है कह में आया क्या है। अगर तो खाना या पानी आया है एक सूरत, या उसमें खून आया दूसरी सूरत, तो इन दोनों, या उसमें क्लॉटेड ब्लड आया दूसरी सूरत, इन दोनों में ये देखना है कि क्वांटिटी क्या है। अगर तो मुंह भर के आई है तो फिर उससे वजू टूटेगा, अगर थोड़ी आई है तो फिर वजू नहीं टूटेगा। दूसरी सूरत यह है कि बलगम निकला है तो उसमें वजू नहीं टूटता, वो ज्यादा हो या कम। और तीसरी सूरत यह है कि उसमें पतला खून आया है, क्लॉटेड नहीं है, तो फिर वो उसमें भी वजू टूट जाएगा, बेशक वो थोड़ा हो या ज्यादा हो, क्या कम आई हो या ज्यादा आई हो। अगर थोड़ी थोड़ी करके कई दफा कह हुई लेकिन सब मिला के इतनी है कि अगर एक दफा में होती तो मुंह भर जाता, तो अगर एक ही मतली मुसलसल बाकी रही, थोड़ी थोड़ी कह होती रही तो वजू टूट गया, और अगर एक ही मतली मुसलसल ही नहीं बल्कि पहली दफा की मतली खत्म हो गई थी और तबीयत ठीक हो गई, दोबारा मतली शुरू हो गई और थोड़ी कह हो गई, फिर जब मतली खत्म हो गई तो तीसरी दफा फिर मतली शुरू होकर कह हो गई तो वजू नहीं टूटा। अच्छा, कई बार होता है कि थोड़ी थोड़ी कह आ रही है, यानी मुंह भर के नहीं आ रही, बार बार आ रही है। अब देखेंगे कि एक बार तबीयत खराब हुई यानी कि नौजिया की फीलिंग शुरू होगी, तो अगर एक ही बार की नौजिएटिंग फीलिंग के साथ थोड़ी थोड़ी करके कई कह आई तो और मिल के इंसान अंदाजा हो कि बहुत ज्यादा है, यानी मुंह भर जाए अगर एक दफा आती तो फिर तो वजू टूट गया। लेकिन अगर वो थोड़ी थोड़ी करके वक्फे से आ रही है, यानी कि एक बार नॉजिएटिंग फीलिंग हुई वो कह आई, नॉजिएटिंग फीलिंग खत्म हो गई, और फिर थोड़ी देर बाद फिर नॉजिएटिंग फीलिंग शुरू हुई, फिर दूसरी कह आई, थोड़ी आई, तो अब इससे वजू नहीं टूटेगा। क्यों? क्योंकि ये नॉजिएटिंग फीलिंग जो है वो आपस में डिफरेंट है, यानी कि एक ही नॉजिएटिंग फीलिंग नहीं बल्कि डिफरेंट है, मुख्तलिफ है, तो इसलिए उसको अलग अलग सब्र करके उससे वजू नहीं टूटेगा।